नेपालको साहित्य संस्कृति कला क्षेत्रमा प्रख्यात व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपालि हामीले निम्त्याएका छौं प्रख्यात लोकगीत गायक कुमार बस्नेत। कुमार बस्नेत अहिले अमेरिकी भ्रमणमा हुनुहुन्छ, यसै अवसरमा उहाँसँग हामीले गरेको खसखसहरू प्रस्तुत छ। त गायक कुमार बस्नेतजी, यहाँलाई खसखस डट कममा स्वागत छ।
हजुर, सबै खसखस डट कम सुनेर बस्नुभएका सबै श्रोताहरूलाई मेरो हार्दिक नमस्कार।
हजुर, अनि यहाँ अमेरिका आउनुभएको छ, के प्रयोजन आउनुभएको होला?
खासै गरेर मेरो नाति जन्मिया थियो मेरो छोराको, त्यसले गर्दाखेरि अब यहाँसम्म आएर हजुरको उसको चाहिँ नाति सकेसम्म चाहिँ नातिको पास्नेसम्म गरेर फर्किन पाउँछु कि भन्ने आशाले चाहिँ अहिले हाल यहाँ अमेरिका आइपुग्यो।
अनि यहाँ त लोकगीतको क्षेत्रमा प्रख्यात धेरै चर्चित व्यक्ति हुनुहुन्छ। 2016 सालदेखि पहिलो रेकर्डिङ गरेर यस क्षेत्रमा लाग्नुभयो, लोकगीतमा नै लाग्नुपर्ने कुनै विशेष कारण अथवा चाहिँ केही?
त्यो बेला हामीहरूले अब काम गर्दाखेरि दुईतिरै काम गर्थ्यौँ, विदेशी बाजाहरू पनि बजाउन थाल्यौँ, विदेशी गीतहरू टाइपका पप सप पनि गायौँ, आधुनिक गीत पनि गायौँ। र पछि मलाई एउटा ह्याम्स भन्ने अमेरिकामा नेपालमा जुन विदेशी राजदूतावासका कर्मचारीहरूले एउटा खोलेको एसोसिएसन थियो, उनीहरूले के भन्यो भने हेरेरी विदेशी गीतहरूको नकल गरेर किन तिमी हिँड्छौ, नेपालमा तिम्रो आफ्नै संस्कृति जति पनि छ त्यस कारण तिमी आफ्नैमा लाग न भन्ने किसिमको कुरा भएको हुनाले, र त्यो बेला म भन्दा माथि अब धर्मराज थापा एउटा लोकगीत गाएर हिँड्नुहुन्थ्यो, त्यहाँपछि अरू खास कोही देखिनुहुन्थ्यो, नाम गोपाल प्रेमरोज यो मानिक रत्मा माथिका दादाजी जम्मै आधुनिकमा गरे हुनाले म चाहिँ अब किन त म पनि एकपल्ट सकेसम्म डिजे गर्न खोज्छु होइन भने नभए एउटा लोकगीतलाई चाहिँ जाँदै पनि आफ्नो देशको लोकगीत हो कस्तो रहेछ के रहेछ म पनि एकपल्ट रिसर्च गरेर हेर्छु भने हुनाले त्यहाँबाट लोकगीतमा लागेर अहिलेसम्म पनि अब धेरै जस्तो मेरो समय चाहिँ लोकगीततर्फ नै लगाइराखेको छु।
अनि लोकगीत बाहेक आधुनिक गीत गाउने पनि कहिले रहर चलेको छ कि छैन?
धेरै थाहा छ, अब यो दिउँला यो जो पनि तिमीलाई दिउँला भन्ने पप गीतहरू पनि मैले गाएँ, वर्ष के हो ग्रीष्म के हो भन्ने गीतहरू पनि मैले गाएको हुनाले मानिसलाई थाहा छ। तर के भने अहिले चाहिँ आएर टोटल्ली जस्तो लोकगीतमै लागे, जस्तो लोकगीतकै दोहोरी गीतहरू मैले बजारमा निकाल्ने, विभिन्न मेचीदेखि महाकालीकाली गीतहरू जुन मलाई मनपर्छ त्यो गीत गाएर हिँडिराखेको छु, र यसले गर्दाखेरि आज नेपालमा पुरै नै लोक संस्कृतिले छाएको छ भन्छन् मानिसहरू, त्यसले गर्दाखेरि यसमा अहिलेसम्म सफल पाएकोमा म आफू खुसी पनि लागेको छ।
यहाँले लोक भाषा टिपेर गाउने गीतमा महिलाहरूप्रति छेडखाड त भयो नै गर्नुभएकै छ होइन, तर त्यो त्यहाँको लोक भाषा टिप्नको लागि त्यो दर्शाउनुको लागि त्यसो गर्नुभएको, तर त्यो गानाप्रति महिलाहरूप्रतिको आक्रोश कहिले तपाईँले खप्नु भएको छ कि छैन?
बेला बेला नबुझेर भन्छन् हजुर, त्यो चाहिँ पक्का पनि हो, किन हामी जहाँ बुझ्ने भन्दा अबुझको संख्या बढी छ, त्यसले गर्दाखेरि। र दोस्रो कुरा के भने अब हामी पुरुष प्रधान देश भन्नु पहिलादेखि हाम्रो दिदी बहिनीहरूलाई डोमिनेट गरिरहेको ठाउँ पनि पर्यो, र गीतहरू पनि अब पहिला भन्दाखेरि मै भनौँ न, म जुन बेला यो फिल्डमा आएँ नेपालमा नाच्ने सक्ने मान्छे नै थिएन, र मैले नै त्यति भनेर पहिला नाचेको थिएँ हजुरको, र त्यसले गर्दाखेरि अहिले पनि हाम्रो कलाकारहरूमा 6,000-7,000 हाम्रो लोग्ने मान्छे गाएका छन् भने हाम्रो दिदीबहिनीहरू 20 पनि लिएका छैनन्, र त्यसले गर्दाखेरि हामीले त्यति पनि यो पुरुष प्रधान हुन गइएछ भनौँ, तर हाम्रो दिदीबहिनीहरूलाई हामीले मान मर्यादा उहाँहरूलाई गर्नुपर्ने रेस्पेक्ट चाहिँ पक्का पनि गर्नैपर्छ, तर गाउँघरका मानिसहरूले साधारणतया उही तर्नी खुवाउने टाइपको गीतहरू चाहिँ बढी चलेको देखेको हुनाले म पनि त्यसमा ढल्किए भने मेरो भित्री मनले चाहिँ सकेसम्म हाम्रो दिदी बहिनीहरू पनि अगाडि आउन् र हामीलाई पनि हाम्रा खराबीहरू भनौँ न अब जडिया भनौँ त आजकल नै यता त बदमास भनेर उहाँहरूले पनि भन्न सक्नुहुन्छ, र त्यसै कारणले हाम्रो दिदी बहिनीहरू त्यति बिना यो क्षेत्रमा अगाडि आउनु भएको चाहिँ देखेको छैन, तर दोहोरी गीतमा चाहिँ मैले राम्रो राम्रो दिदी बहिनीहरू चाहिँ अगाडि आएको देखेको छु।
अनि यो महिलाहरूको असन्तुष्टि तपाईँले यहाँले चाहिँ प्रत्यक्ष नै कहिले रिस खत्म भएको त छैन
छैन उहाँले त्यो त भनेको छैन तर साधारणतया मानिसले भन्दाखेरि उहाँ नबुझेर नि हुनसक्छ किनभने अब देशको स्थिति हेर्नुहोस् न अब जहाँ गए पनि जो थानमा जाउँ या जहाँ गए पनि अरू मान्छेहरू नै बढी उत्तेजित भएर गीत गाउने उदेखि गर्छन् र खास गरी मैले पनि आफूले जानेर होइन तर के भने अब मलाई फिट हुने कि म अब केटीको गीत गाएर हिँड्न त हुँदैन मैले केटीको शब्द भएको गीत त्यसमा लोकगीतकै मा जति केटाहरू गाउने आउँछ त्यो पार्टमा त मैले काम गर्छु त्यसले गर्दाखेरि उहाँले त्यस्तो भए तापनि मेरो त्यत्रै मनोबलबाट चाहिँ भन्छु भने यसमा हामीले जे जति गरेको देखाए तापनि हाम्रो दिदीबहिनी अगाडि बढ्दै देखेर राम्रो हुन्छ भनेर जहिले पनि मैले तपाईँ धेरै काम पनि गरेको छु नेपालमा रेखा सारथिन हाम्रो तारो थापाहरू भए धेरै हाम्रो दिदीबहिनी अब यो अगाडि बढ्नु जस्तो अस्ति पुरै गर्न पाउँ भन्दाखेरि कमल ओलीलाई पनि मैले नै है एउटा त कमसेकम निक्ली है बहादुर
गर्ने
भनेर मैले नै अखबारमा तपाईँको उसको प्रोडक्सन गरिदिएको थिएँ कि त्यो भन्नु कुनै खराबी होइन नि मनको भावना नै हो त्यो मनको भावना या भनौँ गीतमा जे भन्छ त्यही अनुसार मान्छे हुनुपर्छ भन्ने केही छैन
यहाँ त लोकगीतको धर्म र मर्म बुझ्ने गायक त्यही भएर त्यस्तो प्रख्यात पनि हुनुभयो लोकगीतमा तर यहाँले रिमिक्स गाउनुभयो त्यो रिमिक्स किन गाउनुभएको होला
यसमा एउटा धर्म सङ्कटै परेको छ हजुर मलाई के पर्यो भने पहिले नेपाली लोकगीतमा लोक बाजाहरू प्रयोग गर्ने कलम थियो र लोक बाजाहरू मात्रै गर्दाखेरि के भयो एकातिर हामीहरू नेपाली लोकगीतलाई लोक बाजाको आवश्यक पर्छ नपर्ने पनि होइन तर के भने लोक बाजाको हामीले त्यसको जुन विकास गर्ने क्रममा कहिले पनि गएन जहिले हेऱ्यो सारङ्गी मादल मुर्सुङ्गा मुरली बजाएर मात्रै त हामी बाँड्न सकेनौँ पछि यही सम्बन्धमा हामी कुराहरू गर्दाखेरि हाम्रो विशिष्ट भनौँ न कविजीहरू सबैसँग बसेर एकदम छलफल गर्दाखेरि उहाँले मलाई के भन्नु कुमा दाई अब तपाईँहरूको बाँच्ने बाटो हरायो संसार कहाँबाट कहाँ पुगिसक्यो कम्प्युटरबाट देश सारा चलाउने भइसके तपाईँ चाहिँ त्यही एकरो मनोतनोस गरेर तपाईँले गीत गाएर बाँध्न बाँध्न सक्नुहुन्न यो बाजा छोड्नुहोस् भन्ने किसिमको खास गरी म त्यसलाई प्रेज गर्छु श्यामदास मेसोजीलाई उहाँले एकमा तिमीहरूको देशमा 90% विदेशी सङ्गीत ढाकिसक्यो विदेशी सङ्गीत बेपत्ता मानिस तिमीहरू बल्ल न बल्ल एउटा गीत गाउँछ त्यो पनि अब त्यो कता कता भाषै नपुगेको टाइममा त भएन त्यसलाई छोड्नुपर्छ भनेपछि त्यही अन्त ल त जे होस् र बाजासँग छोड्नुपर्छ भनेर हामीले पुरानो गीतहरूलाई अब रिमिक्स गर्ने चरण आयो अब दोहोरीमा पनि ड्रम गिटार बजाए र मेरो बारेमा प्रश्न भन्दाखेरि के भने मैले पनि नेपालमा धेरै लाभ खाएको मान्छे हो यो लोकगीत भने गाई चराउने भैँसी चराउने यी पाखेहरू भन्छौँ नि हामीले तिनीहरूको सङ्गीत भनेर हामीलाई ज्यादै हेप्यो ज्यादै हेप्योपछि हामी पनि त गर्न सक्छौँ नि चाहनु भन्दा हामीले गर्न नसक्ने होइन नि भनेर कमसेकम यो हामी यो अपवाद हाम्रो मलाई होइन नि आज होल हामी लोकगीतका क्षेत्रका मान्छेलाई अलिक हेर्ने दुर्व्यवहार गर्ने टाइपका कुराहरू भावनाले ल या त म पनि गर्न सक्छु भनेर तपाईँको रिमिक्स गरिदिया हो रिमिक्समा पनि तपाईँ एउटा कस्तो भने अब यो ऱ्याप हाल्ने रिमिक्सलाई गीतै बिगार्ने पुरानो भाव जुन हाम्रो स्रष्टाहरूले गरेका कुरालाई बिगार्ने पक्षमा चाहिँ म पनि छैन म रिमिक्सको विरोधी नै हो तर के भने अब त्योलाई खालि बाजा बढी हालेर सिँगारेर कसैले गाउँछन् भने त्यसलाई हामीले अहिलेको जमाना आएर गाली गरेर नै पर्छ भन्ने पनि लाग्दैन त्यसै कारणले मैले पनि यसो रिमिक्स चाहिँ गरेर कस्तो गर्छु भने
समयअनुसार
चल्नु पर्यो भनेर
लोकगीतको प्रख्यात गायक बन्नुभयो नाम कमाउनुभयो सम्मान पनि कमाउनुभयो दाम कतिको कमाउनुभयो
भगवान् यो चाहिँ साह्रै तपाईँको ऊ हो हेर्नुहोस् मलाई पनि मलाई भोक्त भोगेको मैले पहिला गङ्गा राणा भन्नु तपाईँको नाम सुनेको छैन गङ्गा मल्ल गङ्गा राणाहरू तारा दिदीहरू भन्दा लिनु उनीहरूले गाउँदाखेरि म पनि कलकत्ता गएर रेकर्ड गर्दा 3 लाख रुपियाँसम्म मैले खर्च गरेर रेकर्ड गरेँ अब त्यो आउँदाखेरि टेक्नोलोजी चेन्ज पहिले 78 दम ग्राम फोन थियो हामीले 45 गऱ्यौँ जय किने भयो अनामनगरमा 200 रुपियाँ पनि जग्गा पाइन्थ्यो होला 3 लाख रुपियाँ हामीले खर्च गर्नु भने ठुलो कुरा हजुरको के त्यस कारणले यो दामको बारेमा यसो सोच्दाखेरि के नेपालीहरूमा अलिकति मनोबल पनि नभएको मान्छे के किन गरे कमाएर खाए भने के हामी नेपालीहरूले के भन्छौँ लुच्चा छुच्चा लोभी गाडे भन्छौँ त्यस्तै मानिसहरूको लागि ह्याप्पी कुरा हो। नत्र यहाँको माइकल ज्याक्सनले तपाईँको जेब चढ्नुहुन्छ भने हाम्रो कलाकारले चाहिँ भोकै फुटपाथ हिँड्नुपर्छ भन्ने छैन, आफ्नो मेहनतले कमाएर खान सक्ने छैन भन्ने क्षमता हामीले पनि त तिनीहरूलाई मान मजा गर्नु। त्यस कारणले दाम त कमाइएन हजुर, तर जनताको चाहिँ होस् त्यही जनताले माया गरेकै नाताले अहिले नाम चाहिँ कमाइयो, उहाँहरूलाई मेरो उत्तरबाट मुरी मुरी धन्यवाद गर्छु।
नेपालको लोकगीतको विकास क्रमको कुरा गर्दाखेरि नि यहाँले कसरी हेर्नुहुन्छ? अब सुरुदेखि अहिलेसम्मकोमालाई विकास क्रमलाई बाँड्नु पर्यो समयमा अवधिमा पर्ने कसरी हेर्नुहुन्छ?
तपाईँको अहिले आएर अलि हामी देशको वातावरणले खस्किएको मात्रै हौ, नत्र तपाईँलाई मैले भन्दाखेरि म जुन बेला भनौँ 7 साल 8 सालदेखि यो फिल्ममा छु, पछि आएर गीत गाए पनि त्योभन्दा अगाडि नाच्थेँ। यसले के देखाउँछ त भनेर अहिलेको पिरियडमा पप गायकहरूले पनि लोकगीतैमा गाउन थालेछन्। उनीहरूले लोकगीतमा गाएकोमा लोक आधारित पपमा गाएको पपुलर हुन छोडे। त्यसले गर्दा मेचीदेखि महाकालीका भनौँ जति पनि गीत आएर जम्मै हाम्रो लोक देशका गीतहरूमा बढी पपुलर भए। त्यसले यस्तो देखाउँछ कि यो देशमा यदि लोकगीत नभइदिएर कसको त गीत छोडेर गाउँथ्यो आएकै कुरा हो। तर अहिलेको चरम सीमामा आएर जुन लोकगीतले मार्केट लिएको छ नि, त्यो देख्दा खुसी लागेको छ, यो हुनुपर्ने कुरा भइ पनि रहेछ। तर यसलाई हामीले पछिसम्म दियो गरेर बचाउनु पर्ने, यो यत्तिकै रहिरहन्छ रहिरहेन भन्नेमा चाहिँ अलिकति तपाईँको मनमा शङ्का देखिन्छ भने, अहिलेका यङ जेनेरेसनहरू पढेका छन्, नोटेसन पढ्छन्, अनेक फेरि उनीहरूले गर्न जाने छन् गर्छन् पनि, तर लोकगीत गायकहरू त्यति लिनुहोस् तिनीहरू अलि अपर अलि पछाडि ब्याकग्राउन्ड छ, किन बाजाको पनि त टेक्नोलोजीहरू विभिन्न कम्प्युटरबाटै जम्मै बजाइन्छ भन्थ्यो नि अघि। त्यसले गर्दाखेरि यो पछिसम्म टिक्दिए राम्रो हो, र हाम्रो त्यसमा पनि आएको यो हाम्रो श्रोताहरूको बाटो छ, उहाँहरूको कामले सकेसम्म हाम्रो नेपाली गीत नेपाली लोकगीतलाई बढी प्राथमिकता दिँदै लग्यो भनेर यसले भविष्यसम्म राम्रो काम गर्ला। र अहिले जुन हाम्रो देशमा 90% विदेशी गीतहरूको प्रभाव परेको छ, त्यसले गर्दाखेरि पछि बाँच्न गाह्रो हुन्छ कि भन्दा आज
मेरो अर्को एउटा प्रश्न थियो लोकगीतको भविष्य, मैले उत्तर पाइसकेँ। त्यसो भए लोकगीतको असल गायक बन्नको लागि के कस्ता लक्षण हुनुपर्छ?
ओहो, यो त बडा तपाईँको कस्तो रहेछ भने लोकगीतमा एक त तिनीहरूको आफ्नै भाका छ, तिनीहरूको आफ्नै शब्दहरू, यसमाथि उनीहरूको शब्द भयो भाका भयो लय भन्छौँ नि हामीले, लय छ है। र लोकगीतमा उनीहरूले वर्णन गर्ने कुराहरू अझ उनीहरूको क्षेत्रको वर्णन गरे हुन्छ, उनीहरूको देवता वर्णन गरे होला, उनीहरूको मन्दिरहरूको वर्णन गरे होला, अनेक थरी छ कि त्यसलाई समेटिएर त्यसलाई नबिगारिकन जुन हामीले लोकगीत गाउन सक्यौँ भने त्यसलाई सक्षम भन्नु पर्यो। अब त्यसले गरेर त्यो गाउँमै गएर लोकगीत सङ्कलन गरेर त्यो मान्छेसँग तपाईँको भिजेर जस्ताको जस्तै टिकेर लिएर आइदियो गाइदियो भने त हामीले पक्का पनि मान्नै पर्छ, त्यो सक्षम लोकगीत मान्नुपर्छ। होइन भने अब कोठामा बसे लेखे ढाङ गरे गरेर गरेका लोकगीत पनि भयो। तर एउटा कुरा यहाँ म पनि फेरि भन्नै नमिल्ने एउटा कुरा के छ भने, जब देशमा 90% विदेशी सङ्गीत र उसले खाएको छ भने अब अहिलेको अवस्थामा पनि बोल्ने कुरा आएन, जसरी हुन्छ नेपाली भयो, यो नेपाल देश हो, यो नेपालीहरूको देश भएको होला, नेपालमा जसरी भन्नु नेपाली गीत भयो, चाहे नेपाली भजन भयो चाहे गरेर, त्यही कारणले हो मन तपाईँको एकदम झोकिएर गएर पशुपतिमा हाम्रो नेपाली भजन किन नबजा भनेर त्यहाँ गएर गुठमा जागेर आएको थियौँ कि अरे बजाउँदै पनि छन्। त्यस कारण हामी कोही गरेर गाउँछौँ, भजन गायक पनि छौँ, लोकगीत गायक आधुनिक गायक थोरै छौँ नि, त्यस कारण नेपाल हो यो, नेपालमा नेपाली गीत बढी बजोस् भने र हाम्रा नेपाली कलाकारहरूले बढी से बढी स्थान पाउन् भन्ने चाहिँ मेरो कामना।
प्रसङ्गमा यहाँले के भन्नुभयो भने आजकल लोकगीतको धेरै प्रचलन आएको छ नेपालमा, तर त्यो ती लोकगीतहरूमा का गायकहरूले लोकगीतको मर्म बुझेर गाएको छ कि छैन?
कोही छ कोही छैन, यसलाई अब पछि कहिले पनि नजाउँ, किन अहिलेको कृषि पिरियडमा आएर जे सुबे होस् यो पिरियडमा तैँले गाएको थिएन राम्रो, यो चाहिँ विशुद्ध लोकगीतहरू भयो, फेरि देश सानो भयो, तपाईँको हाम्रो पुरानो लोकगीतहरू जति बाबुबाजेले गर्थे नि त्यो संस्कार त अहिले हामीसँग छैन, पुरानो मान्छे मरेर गएपछि अब त्यो सधैँ भएर रहिरहन्छ, जस्तो हामीले वेद पढ्नेहरू नै कुरा गर्नु नै, यो सामवेदरी पढ्ने मान्छेहरू त छैन नि अहिले नेपालमा, त्यस कारणले रीतिरिवाजले पनि खान्छ र आधुनिकताले खान्छ, र आधुनिकतामा अब अहिलेको मान्छेले भन्नु पनि हामी कोदारोले बारी खन्थ्यौँ भने अब ट्र्याक्टरले खन्यो पनि त जमाना होइन त्यसले सधैँभरि रहन्छ र विशुद्धता हुन्छ भन्नु त छैन तै पनि जुन गीतले जनताको मन जित्छ त्यो गीतलाई हामीले मान्यता दिनैपर्छ होला
लोकगीतको भाषा टिप्ने क्रम यहाँले त यहाँले त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तरमा हिमालदेखि लिएर दक्षिण तराईसम्म पुगिसक्नुभयो यो भाषा टिप्ने क्रममा सबैभन्दा मिठो र इफेक्टिभ भाषा चाहिँ कुन क्षेत्रमा लाग्यो
यसलाई हेर्छु अलिकति कस्तो छ भने आसामी क्षेत्रको गीतको आसाममा पाउँछ जस्तो पश्चिमको भने देउडाले नै स्थान दिन्छ दिन्छ उहिलेको भने अब पूर्वमा गए पूर्वको आफ्नो लोक र लोक भाकाका मिठोपनले गर्दा त्यसले पनि लिन्छ बिचमा मध्य भाका पनि लिन्छ मैले सरासर के छ कि लोक भाकालाई सबभन्दा ठुलो क्षेत्र चाहिँ मैले पहिला पनि भनेको थिएँ गण्डकी अञ्चल धौलागिरी अञ्चल नै बिचमा सबभन्दा बढी भाका निकाल्ने उपर्यो भने पूर्वाञ्चलका गीतहरू पनि अति मिठास भएका गीतहरू छन् त्यसले गर्दाखेरि के भन्छ अब कुनै भाषा बढी चल्छ अहिले के छ भने हाम्रो नेपालको वातावरण अनुसार पनि राय श्रोताहरू पनि गीतको मिठास यताउता हेर्नुभन्दा गीत चट्ट सुन्ने जानकारीलाई डन्न नाचिहाल्ने त्यस्तो भाषा बढी चल्छ गीतको मर्म बुझेर काम गर्दैन हेर्नुहोस् र खास गरी भन्दाखेरि अब यो अप्ठ्यारो अप्ठ्यारो गरेर भनिरहेको छु मैले हाम्रो जनतामा पनि त्यो चेतना कम छ जस्तो मैले गाएँ होइन पहिला नेपालमा देउडा गीत छ भने कसैले थाहा थिएन पछि मैले सुखेत त्यो दैलेखतिर पुगेँ माथि देउडा भेट्न थालेपछि मैले पनि देउडा गाएँ अब अहिले आएर देउडा पनि आएँ नि त थुप्रो देशमा नेपाल त नेपालभित्रको नेपालको हाम्रो संस्कृति अनुहार त कसरी केही भन्दैन होइन त्यही बेला कोइलीवासी को को फलामा खाने कसै के रहेछ साथी राख्छुहरूलाई पनि मैले गाएँ अहिले अझ रिमिक्स गरेर यो छ नि जुमला बाजु पर्यो भन्छन् सेताका लाता बोका भुटेका पाल भरि गलबन्दीमा राता भाइ भन्ने गीतहरू भाँडै गएको एउटा सोचेँ मैले बाइस साल तेइस साल त्यसले के भयो भने कमसेकम हाम्रो देशसम्म थियो होइन पश्चिम पनि सम्बन्ध्यो उत्तर हिमालदेखि दक्षिण तराईसम्म जे समयले पनि
पूर्वको लागि
जे होस् अहिलेसम्मलाई तपाईँको राम्रो किसिमले हामीले कलाकारहरूलाई नै धन्यवाद दिनुपर्छ किनकि नभइदिए भए कुराहरू निक्लिने पनि थियो होला तपाईँलाई भनौँ पहिला पहिला मेरो बाउको पालामा जमी हिँड्ने बनाएर गर्थे हजुर त्यसले गर्दाखेरि कमसे कम एउटा नेपाल नेपाली चिनाउने हामी सबै भयौँ यसलाई नै बढी माया गरेर सक्नुपर्छ भन्ने सुन्दर धारणा छ
गीत गाउने क्रममा अहिले नेपालमा कलाकारहरू सबै समग्रमा सबै कलाकार त हुन् है तर मैले विशेष गरी गायक यहाँ गायक गायन क्षेत्रसँग सम्बन्ध हुनुभएको नेपालमा गायकहरूले भोग्नुपर्ने समस्याहरू के हुन्
अहिले सबभन्दा बढी नराम्रो देखेको चाहिँ के छ भनेदेखि एउटा नम्बर वान विदेशी प्रसाद प्रभाव बढ्यो होइन नम्बर दुई के भने अब प्रोग्रामै हुन छोड्यो जस्तो हनुमान बगानमा अस्ति हामीले बसन्तपुरमा भव्य प्रोग्राम गर्छौँ भनेर लाग्यौँ सेक्युरिटीले गर्दाखेरि हामीले प्रोग्राम गर्न दिँदैन त्यो शिखर चाहलमा तपाईँ भन्नुहोस् न हामी जम्मै शिखर चाहल एकचोटि महाकालीसँग विभिन्न ठाउँमा गीत गाएर हिँड्थ्यौँ आज ती प्रोग्रामहरू सबै हराए त भनेपछि नेपाली कार्यक्रमहरू खास गरी केही ठुल्ठुलो कार्यक्रमहरू हुन छोड्यो र त्यही स्कुल क्याम्पसको साना साना कार्यक्रमहरू पनि भाग लिन पनि हामी छोडेन दोस्रो कुरा आर्थिक स्थितिले नै हाम्रै कलाकारहरूले आफ्नो पेसा बेच्ने घाँटी बेच्ने भनौँ न जस्तो मलाई भन्दाखेरि म घाँटी बहादुर तपाईँ कलम लेख्ने मान्छेले कलम बहादुर एउटै भए तापनि कलाकारलाई पनि त बाँच्ने उपाय हुनु पर्यो उनीहरूको आफ्नै उसुलो भएको थियो जब प्रोग्रामहरूमै हुन छोड्यो यता अर्को ब्रोडकास्टिङमा तपाईँको बढी से बढी विदेशी सङ्गीतको मारमा परे र एफएमहरूमा गीतहरू गर्न छोडे तपाईँले मैले भनौँ मेहनत गरेर नयाँ गीत कुनै राम्रो गऱ्यो भने त त्यसलाई रुचाउने राम्रो नराम्रो भनेर जनताको इच्छा हो तर जनताको इच्छा भन्दा पनि जनताको कानसम्म नै पुगेन भने त्यसले त्यसरी राम्रो त भन्दैन त्यसले सुनिएपछि नै त्यो गीत राम्रो आउँछ प्रतिक्रिया अहिले त्यो जनताका पुग्ने पनि छोड्यो र दोस्रो कुरो तपाईँको अहिले रेकर्डिङमा 25,000-30,000 लाग्ने भयो रेकर्डिङ एक्सपेन्स बढी भयो अब त्यो रेकर्डिङ एक्सपेन्स त्यो त गर्दा गर्दै पनि अर्को कुरो के पर्यो तपाईँको भने अहिलेसम्म त गीत त कामले सुन्थ्यो अब त आँखाको रङ्गमा आयो होइन भिजुअलमा आयो भिजुअलले गरेर फेरि 2,00,000 खर्च गर्नु पर्यो भने एउटा गीत त बित्दैन त्यसलाई दसवटा गीत बनाउनु दसवटाको 2,00,000 दर्यो भने 20,00,000 खर्च गर्यो आर्टिस्टले इन्भेस्ट गर्यो उता रेकर्डिङ एक्सपेन्स गर्यो भने घटिलो उसले केही कमाउनु त पर्यो नि,
त्यो
जिरोमा गयो, जब चोरी छ बजारमा साह्रै खत्तम छ। त्यसले गर्दाखेरि अहिलेको स्थितिमा तपाईँको कलाकार बाँच्न गाह्रो भयो। यसरी कलाकार मासिनु भने देशको लागि ठुलो हानि पनि हो। कसरी हेर्ने अब यसलाई, कसले बताउँछ? म पनि भन्नु छ अरे, म पनि यसमा भरमा अब जे जति गरियो तहरूले गरियो भन्नुहोस् है। पछि गएर त यसले भात खान दिने भएन, धेरै कलाकार भोको परे। त्योभन्दा पनि तपाईँकै भनौँ न, अब कतिजना आए त कलाकारहरू नेपालबाट जम्मै यहाँ जम्मै, म त बस्नु भएन, म त किन मलाई भन्थ्यो तपाईँ नि गएर भाइ नि क्या, मैले के भने भाइ भाग्दैन मलाई, नेपालको बच्चाहरू यही बुढा छन् सबैले माया गर्छन्, कुमार भयो भने हात उठाउँछन्, यहाँ कोरियाहरू त मलाई उठाउँदैन, म देख्ने दिन नेपाल फर्किन्छु। त त्यहाँ गएर पनि मैले कमाउने या मैले कसरी बाँच्छु भन्ने चाहिँ भन्न नसक्ने अवस्था भएर छ।
अनि कुराको प्रसङ्गमा यहाँसँग यहाँलाई .com अलिकति विचिष्णा जाएको छ, किन
होला? यसमा विचिष्णा लाग्नु पर्ने .com के भने, तपाईँहरू मिडियाका मान्छे हो, हामी तपाईँहरूले गर्दाखेरि नै मलाई पपुलर बनाइन्छ, मिडियाले गर्दा हामीले पपुलर बनाउँछ, त्यो हाम्रो पशुनाथको मन्दिर हो। ब्रोडकास्टिङ युनिटमा तपाईँहरूले हामीलाई नराख्नेसम्म, अहिले मै भनौँ न म यहाँ छु तपाईँले मलाई लिइराख्नु भएको छ, त्यो कुरो कसरी थाहा पाउने त्यसलाई, तपाईँकै थ्रु हामीले के गर। तर कुरो चाहिँ के भनेदेखि, मिडियामा मिडियाले गर्नुपर्ने कुरा, हामीलाई पपुलर गर्ने कुरा मिडियाले गर्नेछ पक्का पनि हो। तर जुन चोरी भइरहेछन् त्यो चाहिँ त मोस्ट डेन्जरस, त्यो अहिले गएको छैन, हालिदिइसक्छन् उसले उताबाट उसले गर्छ, त्यसले त कलाकारहरू त बाँच्ने बाटो त गयो, त्यसै त पाउनु पर्थ्यो नि चार पैसा भने। मलाई कलाकारको पनि त पेट छ, कलाकारलाई पनि त बाँच्नुपर्छ भन्ने भावना चाहिँ अलिकति राखिदियो भने, त्यहाँ त दुइटै हो। यदि तपाईँको अहिले मिडिया नभइदिएर, मिडियाले पनि पैसा कमाउँछ, कलाकारले पनि कमाउनु पर्यो, मिडियाले मात्रै कमा भन्नुभयो नि त म मात्रै बाँच्छु अरू सबै मर भन्न मिल्दैन, त्यस्तै मात्रै हो यो जहाँसम्म लाग्छ। म मिडियालाई चाहिँ म गाली गर्दिनँ, मिडिया भनेपछि मैले अहिलेसम्म तपाईँ नै मिडियाहरूले गर्दाखेरि मलाई ठुलो बनाउनु भयो भने म मिडियालाई गाली पक्ष गर्ने पक्ष छैन। तर के भने धेरै सर्टेन रुल्स एन्ड रेगुलेसन, त्यसलाई मान्यता गरौँ, बढी प्रयोग गर्यो भनेदेखि भोलि त्यो मिडिया पनि त काम नगर्न सक्छ नि।
बनाएको .com यहाँको रिमिक्स अपलोड भइसकेको छ, त्यो सिडी बजारमा आउनु पाएको छैन, सबैले
त्यसको त मैले जानेर गरेँ, किन मैले एउटा गीत मात्रै गरेँ कस्तो, किन म धेरै पनि हराएँ नि त, हराएपछि के ऊ त नगरिकन त हतार नाम
पाइँदैन,
जिम्मेवार रहेछ मरो अझ पनि यस्तो गर्दो रहेछ भनेर देखाउन गरिदिया हो। तर त्यो पक्षमा लागेर अब फर्दर चाहिँ नि काठमाडौँ गएपछि मात्रै थाहा हुन्छ, साथीहरू जम्मै घर भन्ने छन्, एकखेरि बुढापाका चाहिँ कुमार भाइले यसो गर्नु हुँदैन भन्ने क्वेसन चाहिँ कन्ट्रोभर्सीमै छु अहिलेसम्म पनि।
यहाँ चाहिँ नि नेपाल प्रतिनिधि अधिकार संरक्षण समाजको पनि अध्यक्ष हुनुभयो कति 2059 सालदेखि,
अनि यो पछि बाल्किन छन् के अरे बाल्किन पछि भनौँ चार पाँच वर्ष चलायो होला। त्यहाँ दुर्भाग्य के हो भने नि, हामी यो सुरुदेखि ऐन नियमहरू बनाउन लाग्यौँ, बन्यौँ ऐन नियमहरू सबै बन्यौँ, र म पनि अस्ति यहाँ आउँदाखेरि मलाई अलिकति 3-4 महिना हराउने हुनाले उहाँहरूलाई यो अहिले कार्यकर्ता रिजाजीले अध्यक्ष हेर्नुपर्छ हेर्नुहुन्छ, त्यसमा चुनाव हुने आफ्नो उसले नियम कानुन त मान्नै पर्यो। तर धेरै वर्ष त मैले यो नियमहरू बनाउनमा हामी चाहिँ लागि पर्यो, यो सबै संस्था ब्रोडकास्टिङ युनिट हो होइन, लेखक साहित्यकारहरूको सम्पत्तिको रक्षा गर्ने र संरक्षण गर्ने नीति भएको हुनाले त्यसमा लागेको हजुरको, र अब आउँदो दिनहरूमा पनि भन्नुहोस् न नियम कानुनले सबै त्यो इम्प्लिमेन्टेसन भएछ।
अहिलेसम्म यो अध्यक्ष समाजको अध्यक्ष भएको नाताले के कस्तो काम गर्नुभयो
भनिदिनुहोस् न। पहिला त हाम्रो जति पनि काम भयो जम्मै नियम ड्राफ्ट गर्ने, के अरे वाइपो जो वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन, त्यसले नेपालमा कुनै नियम लागू गर्नुभन्दा युएन प्रोजेक्ट मात्रै हो नि, तिनीहरूले हाम्रो नेपालमा नै अब WTO लागू हुनुभन्दा पहिल्यै वाइपो लागू हुनै पर्थ्यो। त्यसै कारण वाइपोको काम गर्दाखेरि पहिला नियम कानुनै ड्राफ्ट गर्नु पर्यो, त्यो सिङ्गापुरले सिसाकबाट हाम्रो नियम कानुनहरू ड्राफ्ट गरिदियो, जेनेभाले हामीलाई मर्ज गर्यो, त्यही अनुसार हामी काम गर्दै गर्दै गयौँ। बुद्धिजीवीहरू भनौँ न लेखक साहित्यकार सङ्गीतकारहरूसँग बस्यौँ, छलफल गऱ्यौँ, त्यो गर्दै गर्दा गर्दा हामीले चाहिने नियम चाहिँ बनायौँ, ऐन बनायौँ। पहिला ऐन बनाएर अब ऐन लागू गर्न पनि नेपालमा गाह्रो छ, त्यो ऐन बनायौँ, अब हाम्रो उसमा लग्यौँ भन्नुहोस् न संसदमा लग्यौँ, संसदबाट पास गर्यो, क्या कानुन मन्त्रालयले हेर्यो, विभिन्न मन्त्रालयसँग सम्बन्ध बनाउँदा र ऐन पनि पास हो, ऐन पास भएपछि त्यसको अब नियमहरू चाहिएको थियो, त्यो नियम पनि अब साथीमा नियम पासको एकसठीमा ऐन के अरे उन्साठीमा ऐन पासको एकसठीमा आएर नियम पनि लागु भयो. अब आएर के भएको छैन, हाल आएर यो नेपालको अलिकति वातावरणले गर्दाखेरि हामीलाई त्यसलाई इम्प्लिमेन्टेसन गराउनलाई चाहिँ अलिकति गाह्रो गाह्रो परेको छ. किनभने कागजको मात्रै नियम कानुन रह्यो, कानुन भएन. त्यो पनि मेरो विचारमा अब सबै लागेर फेरि
हजुर आशा गरौँ यो नियम कानुन हामी चाँडोभन्दा चाँडो लागु होस्. तर यस यो नियम कानुन निर्माण गर्ने क्रममा
के कस्ता तिर मिठा अनुभव फेरि मानिसले नियम नलागेर जुन अहिले भोग गरे जस्तै मनपरी गर्न पाए हुन्थ्यो भने छँदैछ. सबैले आफ्नै लेगुनेले जे गरे त्यही ठिक छ भन्ने चाहिँ भए देशको स्रष्टाहरू त मर्ने भयो नि त. अहिले हाम्रो पनि त नियम कानुन नभएका त रोयल्टी उठाउन सक्दैनौँ. सडन ब्रोडकास्टिङको रोयल्टी लिनु पर्यो, लेखहरूको साहित्यकार लिन्छ नि, त्यो चाहिँ हाम्रो थिएन. त्यसोमा त भयौँ तर एक व्यापारिक दृष्टिकोणले गर्ने मानिसहरूले चाहिँ त्यसको अलिक बढी नै विरोध गरे. विरोध गरे पनि जे होस् अहिले अब त उनीहरूले पनि रियलाइज गरिसकेका छन्, हो यो तपाईँले गरेका कुरा तपाईँले केही कुरा राम्रो गर्न खोज्नुहुन्छ मैले पनि त्यही गरिदिन्छु उसले उता छोडिदिन्छ गर्दा त कुनै पनि तपाईँको .com पसेका कुराहरू हुने या भन्नुहोस् न गरेका रेकर्डिङहरू त चोरिदियो भने थाल्यो भने त तपाईँले गराए पनि बेकार तपाईँले पनि लगाएर लगाउँछ नि यसमा. त त्यस कारण सबैले बाँडेर राम्रोसँग नियम कानुनबद्ध भएर काम गर्न सक्यो भने सबैलाई फाइदा हुने हुनाले अहिले त म्युजिक एसोसिएसनहरू पनि लागेका छन्, चलचित्र एसोसिएसनहरू पनि लागेका छन्, .com त्यो फिट नेपाल भन्ने पनि लागेका देखाएको छु अस्ति भर्खर सेमिनारहरू गरिरहेका छन्. त्यस कारणले सबैले मिलेर यसलाई के गर्न हुने के नगर्नु हुने मा राम्रोसँग छुट्याएर लाग्यो भने सबै सफल हुन्छ जस्तो लागेको छ.
अनि यसको अलावा यहाँले चाहिँ नि
आईएलओ त्यो आईएलओमा पहिला म एउटा काम गर्दाखेरि आईएलओ नेपालमा थिएन भने यो चाहिँ आईएलओ लगाउँदाखेरि कति 85026 भने पहिला त्यो आईएलओले एउटा प्रोजेक्ट सब्जेक्ट उसको लागि दिएको थियो सेवटी अन्तर्गत पर्ने. त्यही सम्बन्धमा हाम्रो मैले आईएलओको नेपालमा लागू गर्नको लागि चाहिँ काम गरेँ. धेरै वर्षपछि मनमोहन सिंह युजीले राष्ट्रिय योजनाबाट ओके भनेर पास गरे. अहिले त्यही अनुसारको न अब यो बाघ श्रमिकदेखि लिएर सबै कामहरू भएका त्यही युजी हो. त्यो चाहिँ हामीले आयोगमा सुरुमा मैले नै गरेँ आजको. त्यहाँबाट सोसियल सेक्युरिटी भने अब यो अब हुन्छ नि कर्मचारीहरूको सोसियल सेक्युरिटी अब पेन्सन स्किम भयो, सोसियल सेक्युरिटी स्किम्सहरू भयो, त्यो पनि एउटा युएन प्रोजेक्ट अन्तर्गतै यो जेनेभाले हेर्छ एउटा. त्यो अब अहिले यो वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनको काम हेरियो, त्यो पनि नेले सिद्धि नै भनौँ न. अब त्यसलाई इम्प्लिमेन्टेसन गर्ने या नियमसँग पछि कहीँ के पर्यो भने फेरि त्यसलाई दोहोऱ्याएर गर्ने त अब नियम कानुन संशोधन गर्न सकिहालिन्छ.
आशा गरौँ यहाँको परिश्रम लगानी मेहनत सबै र सबै त्यसले गर्दा चाँडोभन्दा चाँडो सफल होस्. हामी चाहिँ कार्यक्रम झन्डै नै अन्तिम आइसकेको छौँ. एउटा अब आफूलाई आफ्नो स्वरमा बाजा रहितको गीत खसखस दर्पणको श्रोताहरूलाई सुनाइदिनुहुन्छ.
गीत त त्यहाँको खास गरी जनताको लागि हो कि इजिली हुँदो रहेछ. हामीहरू अब जनमुखी भइसक्यौँ कि जनताले मन पर्यो भने त्यसलाई यस भन्छन् मन पराउँछन् होइन. नभएदेखि फ्लप भइहाल्छ. हाम्रो दसवटा गीत गाउँ दसवटा पपुलर त हुँदैन नि. त्यस कारणले एकपल्ट क्यासेट निकालेर एउटा दुईवटा गीत पपुलर त हुन्छ नि. मैले अस्ति तपाईँको रेकर्ड गरेर जान्छु अमेरिका दसवटा जति गीत भनेर आँट गरेँ. आँट गर्दै गर्दै गीत गाउनु थालेँ. हेर्नुहोस् है एउटा गीत छ कि मैले गाएको त्यो उसको सगरमाथा डल्ले खोर्सानी आउँछु भनेर लैलै जान्थ्यो पोर पनि भन्ने एउटा गीत यो गाएँ. एउटा गीत चाहिँ तपाईँ राम थापा मैले माइत धर बसेर हुर्के कि मिठो मिठो खाएर फुर्के कि पगली जाने घिउ हेरिरहँ जस्तो छ मैया तिम्रो जिउ भनेर गाएँ क्या. पुरै गर्छु भन्दैछु अन्त यतापट्टि दसैँ अगाडि रेकर्ड गरेर दसैँ खर्च सर्च सबै रेकर्डिङमा गयो. आफू हामी त वाङ चल्छ नि सिरिज चल्छ अब गर्ने के अब सुतौँ दोस्रो अब मिडियामा नपुरेर मात्रै फेरि गीत मात्रै गाएर भने भिजुअल गर्नै पर्यो अघि हामी कुरा गरिसक्यौँ त्यो भिजुअल कसरी गर्ने हामीले के भने दुईटा गीत गाए चाहिँ दुईटा भिजुअल मात्रै गरेर पठाउँ नि त यत्रैसिटी हामीले कमाउने होइन अब जिन्दगी हामीले यसै बुढो उसो बुढो भइसक्यौँ भने भिजुअल मात्रै गर्यो भने त्यो भिजुअल पनि गर्न सक्यो कुरो त गाइसक्यौँ हामी रेडिमेड रेकर्डिङमा होइन अब भिजुअल कहाँ गर्ने भिजुअललाई फेरि पैसा त खुवाउनु पर्यो अब दुईवटा भिजुअल मात्रै गरेर कसले त पैसा पाउने खेरि त्यहाँ हल मूल्य छ यो चाहिँ देख्दाखेरि चाहिँ कस्तो पिर लाग्छ भने नि नेपालमा भन्नुहोस् तपाईँले कति 80% जनताले त बतिरहेको छैन काठमाडौँमा चल्दैन भैरवमा चल्दैन विराटनगरमा चल्दैन सक्छ ठुल्ठुलो सहरको छेउमा चल्दै चल्दैन त्यो बिचरा विदेशमा हाम्रो तपाईँहरू जस्तै यसो अमेरिका उसमा बस्ने भनौँ न हाम्रो ब्याङ्ककदेखि लिएर सियोल जापानतिर बस्ने लन्डन बस्नेहरूले अलिकति किन्ने नै हुन् तिनीहरूलाई तिन डुप्लिकेट भन्छ एउटा लगेपछि भएन त्यहाँ त हामी के खाने अब लप्पो खुवाउने कि भात खाने यु नो इट त्यसलाई हामी चाहिँ कलाकारहरूले लप्पो खुवाएको चाहिँ देखाएको छौँ मैले
आशा गरौँ श्रोता अथवा व्यापारीहरूमा यो चाँडैभन्दा चाँडो सचेतता आओस् उनीहरूले चाहिँ प्रतिलिपिको सम्मान गरेर कलाकारको चाहिँ मेहनत र परिश्रमलाई सम्मान गरेर उनीहरूले नकली सामान नकिन्नु नकली सामान नबनाउन् भन्ने सचेतना चाँडै आओस् भन्ने चाहिँ हामी पनि कामना गरौँ र कलाकारको मान सम्मान होस् भन्ने हामी पनि चाहन्छौँ र चाँडो त्यस्तै होस्। अब अमेरिका बस्नुसँग कुनै कार्यक्रम गर्ने योजना छ कि
हामी कलाकार के भनौँ कलाकार खप्पर डप्पर हाहाकार धिक्का होइन नाम आइहाल्यो कसैले मान गरेर कुमार दाई यसो गर्दै भन्दा नेपालको तपाईँले एउटा कुरो थाहा छ म सबभन्दा बढी उद्घाटन गर्ने विमोचन सिमोचन गर्ने मध्ये म भइसकेँ त्यो लेभलमा धेरै ठाउँमा भनौँ न कति नगरपालिकासँग पनि उद्घाटन गरियो तर त्यसले गर्दाखेरि यही नेपाली हुन् हामी यही नेपालमा बाँच्नुपर्छ यही नेपाली भनेरै बाँच्नुपर्ने हुनाले कसैले कमाउँदा यसो गरौँ न भन्यो भने किन नगर्ने आएको बेलामा मेरो भावना त्यही छ त्यसले गर्दाखेरि कसैले केही बोलाएर एउटा प्रोग्राम गर्छन् भने गएर म पनि साथ दिउँला भनेर जाने जिन्दगीभर गाएर बस्यो अब भनौँ न अरू गीतै बिग्रेछ भने नि के कमजोरमा आएर उठेर हिँड्न त पाइन्छ त्यसैमा सन्तुष्टि लिनुपर्छ होला जस्तो लाग्छ।
र अन्त्यमा खास डाक्टरको श्रोताहरूलाई
केही सन्देश दिन चाहनुहुन्छ? हो हाम्रो श्रोताहरूले माया गरिदिउँ बा सबै नेपाली नेपाली भएर बस्नु पर्यो सक्नु पर्यो होइन भने नेपाली पासपोर्ट लिएर कहाँ हिँड्नुहुन्न टेरोरिस्ट हाइज्याकर किडन्यापर ड्रगिस्ट के स्मगलर के नाम छ के नाम छ बाबुबाजेले कमान जग्ने गइसकेको छ त्यस कारणले हामी नेपाली कसरी बन्ने नेपालको माया कसरी गर्ने भन्ने कुरा चाहिँ सबै खासकर डटकमका श्रोताहरूले माया गरिदिनुहुन्छ भन्ने एकतिर कामना गर्दै बस्छु। हाम्रो तपाईँलाई थाहा गर्दछौँ यो गीत गाएर अब कुमार बस्ने ठुलो बनाउने पनि तपाईँ नै हो तल झारे पनि तपाईँ नै हो लोकगीतमा लागेको हौ लोकगीत भनेपछि कसैको व्यक्तिगत सम्पत्ति होइन सबै राष्ट्रको सम्पत्ति हो माया गरिदिनुहोस् तपाईँको आशीर्वाद रहोस् दुई चार वर्ष अगाडि बढी बाँचेर काम गर्न पाऊ त्यति नै मेरो सबै नेपालीहरूको त्यही भक्तिपूर्वक आग्रह गर्दै नेपाली जति फलोस् फुलोस् उन्नति होस् प्रगति होस् भन्ने कामना पनि गर्दछु किनभने एउटा नेपालीले नेपाली खुट्टा तान्छ असाध्य त्यो पनि थाहा प्रकारको कुरा हो र नेपाली एउटा धनी भइदियो भने त्यसले दसजना काग भनौँ नेपाली पाल्यो भने कति बल हुन्थ्यो हामीलाई हामी विदेशीको सहन न नेपाली पढ्थ्यो न हामी कोही हुन्थ्यो त्यसले गर्दाखेरि यो नेपाल यो खसखस डट कम सुन्नेहरूले अलि आफ्नै देशपट्टि माया गर्दैन हार्दिक अनुभव
जाँदा जाँदै अन्तिम प्रश्न यहाँले चाहिँ लोकगीत लोक फाका टिप्ने क्रममादेखि लिएर यो आइएलओको र सोसियल सेक्युरिटीदेखि लिएर वाइपो सारामा काम गर्नुभएको छ ती देशको बारेमा आफ्नो स्मरणहरू सम्झनाहरू चाहिँ संकलन गरेर श्रोताहरूसँग बाँड्ने विचार गर्नुभएको छ कि छैन?
मलाई सबैले गाली गरेको विषय नै त्यही हो सबैले कुमार राई तिमी जेन यस्तो भएको भन्दा मलाई हिरण्य बस्तु हेर्ने साहब लेखेको किताब नै दाजुले खालास त गाइने भनेर मैले भनेर हिँड्छ त मरे भए रन्जे हुन्छ भनेर भन्थ्यो कि अहिले इनफ्याक्ट अहिले आउँदाखेरि पनि म पिताजना बुढी ईश्वरहरूले सबै त्यही भने तर यहाँ दुर्भाग्यवश मलाई त्यो टाइम दिने कसले बिहान खाना फुर्सद छैन बेला खाना फुर्सद छैन आज यहाँ भोलि कहाँ यसले गर्दा म समस्या भोगिरहेको छु सर त्यसैले म चाहिँ नि अलिकति यो त अलि रेस्ट टाइममा दिमाग अलिक ख्याएर राम्रो गर्नु पर्यो भएको हुनाले म गर्छु भने चाहिँ थाहा छ केही वर्ष बाँच्छु पनि कि जस्तो लाग्छ हुन त म सिनियर सिङ्गर्सहरू मात्रै पुगिसक्यौँ र आशीर्वाद दिनुहोस् र म केही न केही रूपमा चाहिँ तपाईँहरूको अगाडि मेरो एक्सपिरियन्स चाहिँ बाँड्न तयार हुन्छु र सक्षम हुन्छु भने चाहिँ मलाई विश्वास छ।
हजुर प्रख्यात गायक लोकगायक गायक कुमार बस्नेतज्यू यहाँको ती सम्झनाहरू ती अनुभवहरू अमूल्य ती राष्ट्रका ढुकुटी हुन् र भण्डार हुन् र खसखस डट कमका श्रोता लगायत हामी सबैले त्यो पढ्न सुन्न चाहनु भन्दा चाहनु पाऊ हाम्रो यो कामना सहित यहाँको अमूल्य समयको लागि धन्यवाद दिँदै आजलाई बिदा।
नमस्कार।